Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. बाँकेमा कम्तीमा तीनवटा निर्वाचन क्षेत्र कायम गर्न राजनीतिक दलको माग. निर्वाचन क्षेत्र निर्धारण आयोगको टोलीले आज वीरेन्द्रनगरमा सुझाव संकलन गर्ने.
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै विश्वव्यापी रूपमा भने बाघको संख्या घट्दै.
प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह. 30 दिनभित्र प्रतिवेदन दिनुपर्ने.
र एसियन कप छनौट अन्तर्गत ताजिकिस्तान विरुद्धको खेलको तयारीको लागि नेपाली फुटबल टोली यही साउन 29 गते जापान जाने. 5 मैत्रीपूर्ण खेल खेल्ने. हिमाल पहाड तराई कोही छैनन् पराई. बिहानको भेरी खबरबाट सुचित्रा र मधुबनको नमस्कार. तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. आज साउन 15 अर्थात खिर खाने दिन. कृषि प्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने चलन रहेको छ. खेतीपातीको काम सकेपछि मिठो खाने चलन भए अनुसार तत्कालीन समयमा खिरलाई मिठो परिकार अर्थात खिर खाने दिनका रूपमा मनाउन थालिएको हो. असार 15 दही चिउरा भोजन गर्दै रोपाई गरेका रोपहार तथा सहयोगीले असारको व्यस्तताबाट केही राहत मिलेपछि साउन 15 खिर चलन रहेको छ. परापूर्वकालदेखि नै पुर्खाले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलन चल्तीमा ल्याएको धार्मिक विश्वास रहेको छ. वर्षाको झरीले भिजेकाले शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खिर खाने गरिएको धार्मिक विश्वास रहिआएको छ.
निर्वाचन क्षेत्र निर्धारण आयोगले आज सुर्खेतको वीरेन्द्रनगरमा राय सुझाव संकलन गर्ने भएको छ. आयोगको टोलीले जिल्ला समन्वय समितिको हलमा एक कार्यक्रम गरी राय सुझाव संकलन गर्ने जनाएको छ. गत 11 काम थालेको आयोगले 21 दिनभित्र तोकिएको काम सम्पन्न गरेर सरकारलाई प्रतिवेदन बुझाउनु पर्नेछ. आयोगका अध्यक्ष कमल नारायण दासले विभिन्न क्षेत्रका विज्ञहरू राजनीतिक दलका प्रतिनिधि र सरकारवालासँगको सुझाव अनुसार नै काम कुनै विवाद नहुने गरी निर्धारण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ. आयोगका प्रवक्ता गणेश राज कार्कीले आयोगले केन्द्रमा विभिन्न विषयका विज्ञसँग र 7 प्रदेशमा बढी जनघनत्व भएका स्थानमा गएर पनि सुझाव लिएर विवाद नआउने गरी कामै समयमै काम पूरा गर्ने बताउनु भयो. आयोगले यसअघि नै सूचना जारी गरी प्रतिनिधि सभा र प्रदेश सभाको लागि निर्वाचन क्षेत्र निर्धारण गर्ने राय सुझाव मागेको छ. सरकारले संघको 165 र प्रदेशको 330 क्षेत्र निर्धारणको लागि गत 8 सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमल नारायण दासको अध्यक्षतामा 5 आयोग गठन गरेको हो.
बाँकेका सबै राजनीतिक दल र सरकारवालाले जिल्लामा 3 निर्वाचन क्षेत्र नघट्ने गरी निर्वाचन क्षेत्र कायम गर्न माग गरेका छन्. निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपालगञ्जमा लिएको राय सुझाव संकलनमा उनीहरूले बाँकेमा कम्तीमा पनि 3 निर्वाचन क्षेत्र हुनुपर्ने बताएका छन्. अहिले 240 मध्ये बाँकेमा 4 निर्वाचन क्षेत्र रहे पनि अधिकांश राजनीतिक दलले 205 निर्वाचन क्षेत्र कायम हुँदाको क्षेत्र निर्धारण गर्न सुझाव दिएका छन्. 2068 जनगणना अनुसार बाँकेको जनसङ्ख्या 491,313 रहेको छ. आयोगका सदस्य माधव अधिकारीको नेतृत्वको टोलीले नेपालगञ्जमा कस्तो निर्वाचन क्षेत्र बनाउने भन्ने बारे सैद्धान्तिक सुझाव लिएको हो.
यही साउन 23 हुने जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा सहभागी मतदाताहरूको नामावली सार्वजनिक गरिएको छ. मुख्य निर्वाचन अधिकृतको कार्यालयले 18 मतदाताको नामावली सार्वजनिक गरेको हो. सुर्खेतका 9 स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष गरी 18 नाम समावेश गरिएको छ. मतदाता नामावली सार्वजनिक पछि आज बिहान 10 दिउँसो 2 नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने उल्लेख गरिएको छ. मुख्य निर्वाचन अधिकृत सर्किटको कार्यालयका अनुसार यही साउन 23 गते निर्वाचन गरिने जनाएको छ। साउन 23 गते बिहान 10 बजेदेखि 2 बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। यसै गरी जिल्ला समन्वय समिति दैलेखको निर्वाचन पनि यही साउन 23 गते हुने भएको छ। साउन 18 गते उम्मेद्वारी दर्ता, 19 गते उम्मेद्वारी विरुद्ध दावी विरोध, 21 गते उम्मेद्वारको चिन्ह प्रदान र 23 गते दिउँसो 1 बजेदेखि मतदान हुने दैलेखको निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितले बताउनुभयो।
बाघ दिवसको अवसरमा नेपालगंजमा 2 दिने नेपाल वाइल्ड लाइफ एण्ड नेचर फोटो प्रदर्शनी गरिएको छ। होटल किचन हटको हलमा शुरू भएको प्रदर्शनीमा 105 बढी फोटो राखिएका छन्। प्रदर्शनीको उद्घाटन गर्दै नेपालगंज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले प्रदर्शनीले प्रकृति र वन्यजन्तु बीचको सम्बन्धलाई थप प्रष्ट पारेको उल्लेख गर्दै यसको निरन्तरतामा जोड़ दिनुभएको छ। अहिले सामान्य लाग्ने चित्र भोलिको इतिहास र अनुसन्धानको पाटो बन्ने भन्दै उहाँले वातावरण तथा वन्यजन्तु संरक्षण र सम्वर्धनले पर्यटन प्रवर्धन र आय स्रोत वृद्धिमा मदत पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। यस्तै उपमेयरमा थापा मगरले प्रदर्शनीले वन्यजन्तु संरक्षणका लागि सम्बन्धित निकायलाई थप संवेदनशील र जिम्मेवार बनाउन मदत पुग्ने बताउनुभयो। अन्तरालका कार्यकारी प्रमुख जय नारायण शाहले प्रदर्शनीमा बर्दिया र चितौन राच्ने कुञ्जका पाटेबाग तथा एकसिङे गैंडाका तस्विरहरू प्रमुख आकर्षणको रूपमा रहेको बताउनु भएको छ। निशुल्क प्रवेशको व्यवस्था मिलाइ निशुल्क प्रवेशको व्यवस्था मिलाएको प्रदर्शनी आज साँझसम्म जारी रहने अन्तरालले जनाएको छ।
यस्तै स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि भन्ने मूल नाराको साथ 7 विश्व बाघ दिवस बाँके र बर्दिया लगायत विभिन्न ठाउँमा विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कार्यक्रम बमोजिम बर्दिया र बाँके राष्ट्रिय निकुञ्जले छुट्टा छुट्टै कार्यक्रम गरी बाघ दिवस मनाएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारामा भएको कार्यक्रममा निमित्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले विभिन्न सवारी साधनका यात्रुहरूलाई बाघ संरक्षण सम्बन्धी सन्देश दिनुको साथै विभिन्न कार्यक्रम गरिएको बताउनुभयो। सन् 2020 बाघको संख्या दोब्बर बनाउने राष्ट्रिय रणनीति योजना अनुसार निकुञ्जले बाघको संरक्षण संवर्धनका लागि सचेतना, बाघको सुरक्षा तथा व्यवस्थापन कार्य अघि बढाएको उहाँको भनाइ छ। सन् 2013 गरिएको बाघ गणना बर्दिया निकुञ्जमा 16 भाले र 34 पोथी गरी 50 वयस्क पाटे बाघ रहेका छन्। सन् 2016 गरेको बाघ अनुगमन बाट पाटे बाघको संख्या 62 भन्दा बढी रहेको अनुमान गरिएको छ। यस्तै बाँके राष्ट्रिय निकुञ्जले पनि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यालय कोहलपुरमा विविध कार्यक्रम गरी बाघ दिवस मनाएको छ। स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि, संरक्षण प्रेमी, उपभोक्ता, निकुञ्जका कर्मचारी समेतको उपस्थिति रहेको थियो। कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुन र राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम संयोजक अम्बिका खतिवडाले बाघको अवस्था र बाँके राष्ट्रिय निकुञ्जको व्यवस्थापनको कार्ययोजना बारे चर्चा गर्नुभयो। पछिल्लो अनुगमन अनुसार बाँके निकुञ्जमा 13 वयस्क बाघ रहेको बताइएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले दिवस सन् 2010 रुसको सेन्ट पिटिगल्स भएको बाघ पाइने 13 सम्मेलनले जुलाई 29 अन्तर्राष्ट्रिय बाघ दिवसको रूपमा मनाउने निर्णय गरे अनुसार आफूले मनाउन लागेको बताउनुभयो। सम्मेलनले सन् 2020 बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य निर्धारण गरे पनि विश्वमा अहिले झन्डै 3,500 हाराहारीमा मात्र बाघ रहेका छन्। नेपालमा पछिल्लो समय बाघको संख्या केही बढेको देखिए पनि विश्वव्यापी रूपमा भने घटिएको देखाइएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा चुनावको लागि 30 दिनभित्र दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले सूचना निकालेर भदौ 11 दल दर्ता गराउन राजनीतिक दललाई आह्वान गरेको हो। संविधानको धारा 271 अनुसार राजनीतिक दलको रूपमा चुनावको लागि मान्यता प्राप्त गर्न दल दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। आउँदो माघ 7 हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा भाग लिन चाहने राजनीतिक दलले आयोगमा फेरि दल दर्ता गराउनु पर्ने भएको हो। दल दर्ताको लागि निवेदन दिँदा दलहरूले आर्थिक वर्ष 73-74 आर्थिक आय बिहेको लेखा परीक्षण प्रतिवेदन समेत संलग्न गर्नुपर्ने आयोगले जनाएको छ। यसै गरी चुनावमा कुन कुन जिल्लामा भाग लिने भन्ने पनि खुलाउनु पर्ने छ भने दलहरूले दलको झण्डा र चुनाव चिन्ह समेत माग गरेर निवेदन दर्ता गराउनु पर्नेछ। संविधानले राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने, राजनीतिक दलको विधानमा कम्तीमा 5 एक पटक दलको संघीय र प्रदेश तहकोमा हरेक पदाधिकारीको चुनाव हुने व्यवस्था हुनुपर्ने व्यवस्था गरेको छ।
सरकारी वार्ता टोली र अनसनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच हिजो भएको वार्ता पनि ठोस सहमति बिना नै टुङ्गिएको छ। सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव शान्ता बहादुर श्रेष्ठले केसीको मागबारेमा आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्री गिरिराज मणि पोखरेललाई जानकारी गराउने बताउनु भएको छ। उहाँले केसीको माग अनुसार चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न सभामुख हुनसरी खर्ती मगरलाई आग्रह गर्ने पनि उल्लेख गर्नुभएको छ।
पर्याप्त वर्षा हुन नसकेको कारण अझै 32% जमिनमा रोपाई हुन नसकेकाले यस वर्ष धानको उत्पादन गर्न सक्ने कृषि मन्त्रालयले जनाएको छ। धान रोप्न योग्य 15,52,469 हेक्टर जमिनमध्ये मुलुकभर करिब 11,00,000 हेक्टर जमिनमा मात्र धान रोपाई भएको छ। कुल ग्रामस्तर उत्पादनमा धानको योगदान 12% छ भने कुल कृषि क्षेत्रको उत्पादन धानको योगदान 21% रहेको छ। मन्त्रालयले मुलुकभर औपचारिक रूपमा धान रोपाई सुरु भएको एक महिनामा करिब 70% मात्र रोपाई भएको जनाएको छ। मन्त्रालयले औपचारिक रूपमा असार 15 गते भक्तपुरको जिल्लाको चागुनारायण नगरपालिका झौलेखेलबाट 2 बाली धानको विस्तार आर्थिक समृद्धिको आधार भन्ने अभियानका साथ 14 औं राष्ट्रिय धान दिवस सुरु गरेको थियो। अहिलेसम्म जुम्ला, डोल्पा, हुम्ला, बझाङ, कैलाली, कञ्चनपुरमा मात्र 7% रोपाई भएको मन्त्रालयको तथ्याङ्क छ। जुम्लामा 2,900, डोल्पामा 202, हुम्लामा 587, बझाङमा 7,100, कैलालीमा 71,700 र कञ्चनपुरमा 48,496 हेक्टर जमिनमा धान रोपाई भएको छ। नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा र मोरङमा पनि उत्साहपूर्वक रोपाई हुन सकेको छैन। कृषि विकास मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाले धान नेपालको प्रमुख बाली भएको उल्लेख गर्दै आर्थिक वर्ष 73-74 15,52,000 हेक्टर जमिनमा धान खेती गरी 52,30,000 हेक्टर मेट्रिक टन धान उत्पादन भएको बताउनुभयो। नेपालमा चैते धान, वर्षे धान र घैया धानको खेती गर्दै आइएको छ।
अछामको देवकन्या प्राथमिक विद्यालयका विद्यार्थीहरू त्रासका बीच जीर्ण भवनमा पढ्न बाध्य भएका छन्। चौरपाटी गाउँपालिका 5 लुग्रामा रहेको देवकन्या प्राथमिक विद्यालय जीर्ण भएर भत्कने अवस्थामा रहेकाले पानी परेका दिन विद्यार्थीहरू त्रासका बीच कक्षा कोठामा अध्ययन गर्न बाध्य भएका हुन्। विक्रमसम्म 2039 सालमा स्थापना भएको विद्यालयको 6 कोठे भवन 2052 सालमा निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक दान बहादुर खड्काले बताउनु भएको छ। पत्थरले दुई तले 6 कोठाको भवनमा पानी परेको दिन चुहिने भएकाले पठन पाठनमा अवरोध हुनुका साथै अफिसका काम कारवाहीमा पनि अवरोध हुँदै आएको प्रधानाध्यापक खड्काले गुनासो गर्नुभयो।
भेरी खबरमा खबरहरूको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन सुनि रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबरमा केही विदेशका खबर। पाकिस्तानको सत्तारूढ दल मुस्लिम लिग नवाजले सैयद अख खान अब्बासीलाई नयाँ प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। सर्वोच्च अदालतले नवाज शरीफलाई भ्रष्टाचारको आरोपमा प्रधानमन्त्रीको पदमा बस्न अयोग्य घोषणा गरेपछि अब्बासी नयाँ प्रधानमन्त्री बन्न लाग्नु भएको हो। अब्बासी सन् 2013 जुन 7 पेट्रोलियम तथा प्राकृतिक स्रोत मन्त्री र सन् 2008 मार्च 31 मई 13-2008 वाणिज्य मन्त्री बन्नुभएको थियो। पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो 5 वर्ष कार्यकाल पूरा गर्न सकेका छैनन्। पाकिस्तानको 70 वर्षको इतिहासमा शरीफ अल अदालतद्वारा अयोग्य घोषित हुने दोस्रो बहालवाला प्रधानमन्त्री हुनुहुन्छ। पाकिस्तानको अदालतले सन् 2012 तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा अदालतले मानहानिको आरोपमा अयोग्य घोषणा गरेको थियो।
उत्तर कोरियाले अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको पुष्टि गर्दै यो अमेरिकाका लागि कडा चेतावनी रहेको जनाएको छ। उत्तर कोरियाले जापानीको समुद्री क्षेत्रतर्फ लक्षित गरी अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेको हो। उत्तर कोरियाका नेता किम जोङ उनले यो परीक्षणले अमेरिकाका सबै मुख्य क्षेत्रमा आफूहरू मिसाइल आक्रमण गर्न सक्ने अवस्थामा पुगेको बताउनुभयो। उत्तर कोरियाले यो मिसाइल 47 मिनटसम्म उडेको र 3,724 किलोमिटर पर पुगेको दावी गरेको छ। तीन हप्ता अघि पहिलो पटक अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले फेरि थप शक्तिशाली परीक्षण गरेको हो। उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गर्दै जमिनबाट जमिनमा मार हान्न सक्ने मिसाइलको प्रयोग गरेका छन्। उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको संयुक्त राष्ट्रसङ्घ तथा अमेरिका, दक्षिण कोरिया, जापान सहितका देशले निन्दा गरेका छन्। उत्तर कोरियाले सन् 2017 लागेपछि 14 पटक मिसाइल परीक्षण गरिसकेको छ।
भेरी खबरमा अब लागौं केही खेल खबरतर्फ। एसियन कप सन्ट अन्तर्गत ताजिकिस्तान विरुद्धको खेलको तयारीका लागि नेपाली फुटबल टोली 10 दिने जापान भ्रमणमा जाने भएको छ। यही सन् 29 गते जापान जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीले स्थानीय टोलीहरूसँग 5 वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। जापानका विश्वविद्यालय क्लब र उमेर समूहका टोलीहरूसँग 5 वटा मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। नेपाली टोलीका प्रमुख प्रशिक्षक गोयोतोकु कोजीले एसियन कप छनौट अन्तर्गत ताजिकिस्तान विरुद्धको खेलका लागि 29 खेलाडीलाई प्रशिक्षण दिइरहनु भएको छ। प्रशिक्षणमा 29 मध्ये 24 खेलाडी जापान जाने इन्फाको भनाइ छ। एसियन कप छनौट अन्तर्गत तेस्रो खेलमा नेपालले आगामी भदौमा ताजिकिस्तानसँग खेल्दैछ। नेपालले घरेलु मैदानमा हुने ताजिकिस्तान विरुद्धको खेलका लागि जापानबाट फर्किएपछि अन्तिम टोली सार्वजनिक गर्नेछ। पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले दोस्रो खेलमा एमनसँग गोलरहित बराबरी खेलेको छ।
र नेपाल विद्यालय भलिबल कमिसनले नेपाली राष्ट्रिय फुटबल भलिबल टोलीलाई सम्मान गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा कमिसनले अघिल्लो महिना मालदिवसमा सम्पन्न एसियन सेन्टर जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपका सदस्यहरूलाई काँस्य पदक हात पारेको भन्दै नगदसहित सम्मान गरेको हो। कार्यक्रममा नेपाल विद्यालय भलिबल कमिसनले वार्षिक कार्यक्रम घोषणा गर्नुको साथै काठमाडौँ जिल्ला कमिसन समेत गठन गरेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेमा कम्तीमा 3 वटा निर्वाचन क्षेत्र कायम गर्न राजनीतिक दलको माग। निर्वाचन क्षेत्र निर्धारण आयोगको टोलीले आज वीरेन्द्रनगरमा सुझाव संकलन गर्ने।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै विश्वव्यापी रूपमा भने घट्दै।
प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह। 30 दिनभित्र निवेदन दिनुपर्ने।
र एसियन कप छनौट अन्तर्गत ताजिकिस्तान विरुद्धको खेलको तयारीको लागि नेपाली फुटबल टोली यही साउन 29 गते जापान जाने। 5 वटा मैत्रीपूर्ण खेल खेल्ने। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित सुचित्रा र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।